नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी किरणसँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिन थालेको परिवर्तनको कुरा गर्छौं। फैलिँदै गएको शिविर क्षमताले बढ़ाएको आर्थिक उपार्जनले समृद्ध बनाउँदै लगेको जीवनका परिवर्तन तथा प्रगतिका कुरा गर्न हामीले कार्यक्रम शुरू गरेका हौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम भने झापामा हस्तकला व्यवसायको अवस्था र यसबाट भएको आर्जनबाट स्थानीयको जीवनमा आएको परिवर्तनको बारेमा केन्द्रित छ।
नेपालीपनका डान्सहरू भए, मारुनी नाचहरू भए, बुद्ध भयो, राष्ट्रिय गानहरू, यस्ता धेरै हस्तकलाहरू यस्तो चल्छ। काठका सामग्रीहरू
मुडाबुन्ने सिपबाट जीवनमा परिवर्तन गरेका झापा शान्तिनगरका महिला हस्तकला उद्योगको अवस्था, लगानी र प्रतिफलबारे हस्तकला संघ झापाकी अध्यक्षसँग कुराकानी र अमेरिका पुनर्वास भएका शरणार्थीको जीवन र अवस्थाबारे टेलिफोन कुराकानी पनि छ।
मान्छेको घरमा कमाइ हेरेर मेरो त त्यस्तो धेरै कमाइ छैन र पनि मलाई दिइरहेको छ, त्यो काम दिइरहेको छ, खाने सहुलियत दिइरहेको छ।
यी सामग्री हामी केही बेरमा प्रसारण गर्नेछौ। अहिले चाहिँ झापा मोरङमा रहेका भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
यसपालिको प्रवेशिका परीक्षा अन्तर्गत एसएलसीमा 867 जना भुटानी शरणार्थी विद्यार्थी सहभागी छन्। शरणार्थी शैक्षिक सहायता संस्था कारितासका अनुसार फारम भरेका 875 मध्ये 8 जना विद्यार्थी पुनर्वासमा गएका कारण अनुपस्थित छन्। खुदनाबारी शरणार्थी शिविरका विद्यार्थी, स्थानीय जनता उच्च मावि र शनिश्चरी शरणार्थी शिविरका विद्यार्थी दमकको सरस्वती उच्च मावि परीक्षा केन्द्रमा जाँच दिइरहेका छन्। अन्य शरणार्थी शिविरका लागि भने शरणार्थी शिविरभित्रै केन्द्र तोकिएको छ। भूटानी शरणार्थी विद्यार्थीले सन् 1992 नेपालको परीक्षा बोर्ड अन्तर्गत एसएलसी दिँदै आएका छन्। अहिलेसम्ममा 15,500 भूटानी शरणार्थी विद्यार्थीले एसएलसी पास गरिसकेका छन्। यसैबीच झापामा नियमित तर्फ 13,965 र एक्जाम टेट तर्फ 2,275 जना विद्यार्थी एसएलसीमा सहभागी छन्। 100 वटा सरकारी तथा 138 वटा निजी विद्यालयका विद्यार्थी परीक्षामा सहभागी छन्। यस्तै 2 वटा खुल्ला विद्यालय मार्फत 262 जना विद्यार्थी परीक्षामा सहभागी छन्।
गर्मी मौसम शुरू भएसँगै हुन सक्ने आगलागीका घटनाबारे सचेत रहन शरणार्थी शिविरहरूमा विशेष अभियान शुरू गरिएको छ। आगलागीबाट सुरक्षित रहन सचेतना बढ़ाउन बेल्लागी शरणार्थी शिविरमा आगलागी सचेतना तथा बचाव समूह गठन गरिएको छ। शरणार्थी सहायता संस्था लुथरन विश्व महासंघको अगुवाईमा बेल्लागी 2 शरणार्थी शिविरका भानु कडरियाको संयोजकत्वमा 15 सदस्यीय समिति गठन गरिएको छ। गएको शुक्रबार गठित समितिमा बेल्लागी 2 शरणार्थी शिविरका 9 र बेल्लागी 3 शरणार्थी शिविरका 3 सेक्टरका 1-1 पदाधिकारी मनोनित गरिएको छ। आगलागीबाट बस्न महासंघले हरेक सेक्टरमा एउटा फरुवा, 2 बेल्चा, 4 बाल्टी, 1 गैती र केही बोरा बालुवा दिएको छ। यसैबीच बेल्डाङ 2 शरणार्थी शिविरमा फागुन 18 गते भएको आगलागीबाट विस्थापित 56 घरका 241 शरणार्थीलाई शुक्रबारदेखि उनीहरूकै छाप्रामा बसाइएको छ।
सहकारी शिक्षाको अभावमा नाम चलेका सहकारी संस्था समेत बदनाम हुने गरेको सहकारीका अगुवाहरूले गुनासो गरेका छन्। अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर झापाको दमकमा गएको शनिबार भएको कार्यक्रममा वक्ताले सहकारिताको अर्थ र औचित्य बुझाउन जरूरी रहेको बताए। सप्तरंगी एफएम दमकले गरेको कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यालयका प्रमुख नेत्र घिमिरेले नाम चलेका र पुराना सहकारीले नै सहकारीको उद्देश्य अनुसार काम नगरेको भन्दै सहकारीहरूलाई सच्चिन सुझाव दिनुभयो। झापामा 425 सहकारी संस्थामा 1,00,000 भन्दा धेरै सदस्य छन्। यस्तै सामुदायिक प्रहरी केन्द्र झापा दमकले गएको शनिबार गरेको रक्तदान कार्यक्रममा 45 पिण्ट रगत संकलन भएको छ। यस्तै नेपाल लेखापढ़ी कानून व्यवसायी एसोसिएशनको दमक इकाईको अध्यक्षमा सुशील शिवाकोटी चयन हुनुभएको छ।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। आर्थिक उपार्जनले मान्छेको जीवनशैलीमा ठूलो परिवर्तन ल्याउँछ। पछिल्लो समय हाम्रो समाजका अधिकांश युवा घरखेत बेचेरै भए पनि विदेशी भूमिमा श्रम बेच्न जाने क्रम बढ़ेको छ। विदेशीमा खर्च हुने रकम यही लगानी गर्ने हो भने सानोदेखि नै कामबाट मनग्ञ आमदानी गर्न सकिन्छ। झापा क्षेत्रमा हस्तकला व्यवसायमा लाग्नेहरूले यस्तै तरक्की गरेका छन्।
एउटा बेग्लै पाराको उत्पादन, पक्की घरका झ्याल, ढोका र पिल्लरहरूको टुप्पोमा खास बानकीको बुट्टेदार आकृति बनाउने काम झापामा मात्र होइन मुलुकका धेरै ठाउँका लागि बिल्कुलै नयाँ हस्तकला उद्यम हो भन्छन् यसका संचालक।
मेरो भूपेन्द्र काफ्ले हो, घर मेरो इलाम जिल्ला इमाङ वार्ड नम्बर एक पर्छ।
यो खासमा दमकमा नयाँ देखिरहेको छ, यो कस्तो उद्योग हो, के उद्योग हो यो?
यो दमकमै मात्र होइन, नेपालमै पनि नयाँ भनौँ न, एउटा अन्तर्राष्ट्रिय प्रविधिबाट सिकेर आएको यो एउटा काम हो होइन।
कहाँ गएर सिक्नु भयो?
यो कतारमा गएर सिकेको छ।
यसलाई भनिन्छ चाहिँ कि यसको एकदम कुनै विशेष नाम छ?
बिल्डिङ डेकोरेसन र डिजाइन,
रेलिङमा हुने कलात्मक खालको सानो सानो सिमेन्टको मुड्का, त्यसमा चाहिँ कलश जस्तो देखिन्छ, दुईटा कलश अनि फुल फुलेको जस्तो देखिने। अरू के के हुन्छ तपाईँ कहाँ?
धेरै सिस्टमको आइडियाहरू छ, धेरै बुट्टाहरू छ, जस्तो सो फिलरहरू भयो, सो फिलर चाहिँ हामीले जहाँनिर लगाउने हो त्यहीँ गइसकेपछि हामीले लगाइन्छ सो फिलर चाहिँ, फिलरै बनाउँछौँ। जस्ट यहाँ यता आउँदै बुट्टा काटेर बनाउँछ भने हामी चाहिँ फर्माबाट एउटा फर्मैमा बुट्टा निकालेर चाहिँ फर्माबाट हामी बुट्टा लगाउँछौँ।
यहाँ भएको फर्माहरू के के हो बताइदिनुहोस् न।
हजुर, यो फेन्सिलिङ भनिन्छ यसलाई चाहिँ, यो पनि बाहिरबाट नै हामीले झिकाएर यहाँ उत्पादन गरिरहेका छौँ। यो चाहिँ हामीले विदेशबाटै झिकाएर यसमा यसलाई कपी गरेर फेरि यसलाई सेम निकालेर बनाइरहेका छौँ।
उत्तम बराइली हो, घर मार्चेबुङ इलाम।
के गर्नुभयो प्लास्टिकको यो खापाहरू, कलात्मक खालको खापा मिलाउनु भयो, त्यसपछि यसलाई त तपाईँले चारवटा जोडेर एउटा बाकस जस्तो लामो ढुङ्ग्रो जस्तो बनाउनु भयो, के का लागि?
एउटा जस्तै भनौँ न, अब हाम्रो घरमा रेलिङको लागि गरिएको जोडिएको।
यो चाहिँ रेलिङ यस्तो तयार हुन्छ है, यो त एकदम बुट्टा भएको, कहीँ कलश जस्तो है बुट्टा भएको
हो यो, सायद कलर गर्दा राम्रै हुन्छ भनौँ अब होइन।
तपाईँले कति भयो यो सिक्नु भएको, यो सिप सिक्नु भयो कति भयो?
त्यस्तै 10-15 दिन हुँदैछ।
झापामा हस्तकला धेरैको गरिखाने खाइन पाइनको राम्रो मेलो बनेको छ। हातको मेहनत पर्ने सबै खाले उत्पादनमूलक कामलाई पछिल्लो समयमा हस्तकला उद्योग संघले हस्तकला भनेर परिभाषित गरेको छ। भाँडा बर्तन र कलात्मक करुवा लोहटा बनाएर राम्रै नाम कमाएको छ दमकको सीएम मेटल उद्योगले। उद्योगका सञ्चालक विक्रम शाह,
यसमा घर यासिजमा प्रयोग हुने होइन एल्मुनियमका भाँडा कुराहरू भनौँ न, कराही भड्डु तपेस काने कसौडी होइन लगायत, तामाका खड्कुला गाग्रीहरू लोटाहरू होइन करुवाहरू पनि प्रोसेसमै छ, अलिअलि भइरहेछ। यहाँ हाम्रो चाहिँ माथि पहाड बढी हो होइन, किनभने त्यहाँबाट टुटेका फुटेका पुरानाहरूलाई चाहिँ यहाँ ल्याएर हामीले चाहिँ गलाहरू मेल्टेड गरेर चाहिँ नयाँ साँचोमा ढालेर बनाउँछौँ। यो लगभग हाम्रो पूर्वाञ्चलभरि यसको मार्केट लगभग छ।
कति छन् कामदार अहिले?
अहिले त अब यसको यस्तो छ, यो सिजनल छ, हिउँदमा चाहिँ अब 15-20 पनि हुन्छ, बर्खामा कहिले काहीँ बन्द गर्नुपर्ने हुन्छ, किनभने हाम्रो जुन मेन स्रोत भनेको त्यही टुटे फुटेका भाँडा कुराहरू हुन्। ती भने जब बर्खा लागेपछि पहाडदेखि बढी कलेक्सन हो, त्यो सबै बन्द हुन्छ र त्यो आवाज जावत जुन ल्याउने सुविधा नभएर हामी लगभग बर्खाभरि चाहिँ बन्द गर्नुपर्ने। अहिले अब त्यो सरद 10 लगभगमा हुन्छ।
कतिसम्मको कारोबार गर्नुहुन्छ विक्रमजी?
त्यो र मेटेरियलदेखि त्यति यसमा हुँदैन, ज्याला मात्रै जोडेर छौँ। लगभग 8-10 लाखसम्मको वार्षिक हाम्रो कारोबार हुन्छ।
पुस्तौनी रूपमै हस्तकला उद्यममा लागेर गरिखानेहरूका लागि पनि यो राम्रो विरासत बनेको छ। दिलीप श्रेष्ठको घर दमक 11 थाना रोडमा छ। उहाँका बुवा विष्णु प्रसाद पनि राम्रो कलाकर्मी हुनुहुन्थ्यो। पश्चिम झापाको करिब करिब 2 पुस्ताले तुल ब्यानर लेखाउनेदेखि पेन्टिङ गराउने सम्मको काम यही श्रेष्ठ परिवारबाट गराइरहेको छ।
झापा जिल्लाको सबभन्दा पुरानो श्रेष्ठ हस्तकला यो त तपाईँ 2028 पुरानो बुवादेखिको यो पेसा हो।
के गर्नुहुन्थ्यो बुवा?
उहाँ अब यो साइनबोर्डहरू, तपाईँको बाँसको सामानहरू होइन, आर्टहरू, फाइन आर्टहरू, ओइल पेन्टिङ चित्रहरू बनाएर गर्नुहुन्थ्यो। पहिले धेरै अगाडि गुम्तीमा थियो पसल, गुम्तीमा थियो, गुम्तीबाट सुरुवात गरेर अहिले यहाँसम्म आइयो।
दिलीपजी, तपाईँकोमा चल्तीको हस्तकला सामग्री के?
हाम्रो ज्यादा बिक्ने भनेको नेपालको नक्सा भएको खुकुरी हो, नेपाली नेपालीपनका डान्सहरू भए, मारुनी नाचहरू भए, बुद्ध भयो, राष्ट्रिय गानहरू, यस्ता धेरै हस्तकलाहरू यस्तो चल्छ। काठका सामग्रीहरू यो आफै पनि बनाउँछौँ, अब 2-4 छन् काम गर्ने पनि।
हस्तकला सामग्री दिनमा कति जतिको बिक्छ तपाईँको पसलमा?
दिनमा दिनैमा त भन्न सकिनँ, अब कार्यक्रम हुँदाखेरि 50-100 पनि जान्छ। महिनाको तपाईँको 30-35-40 कतिको हुन्छ। विदेशी संस्थाहरू आइएमहरू छ होइन, यिनीहरूको गोराहरूले चाहिँ ज्यादा लाने मन पराउने, यिनीहरू नेपाली ड्रेसहरू नाचेको होइन, मारुनी नाचहरू छ नि त, खुकुरी भिरेको, नेपाली टोपी लगाएको, अब यो त हराइ गए, अब हेन्डिक्राफ्टमा मात्रै छ।
सुरुमा त तपाईँहरूको पेन्टिङ गर्ने काम मात्रै थियो हगि?
त्यही पेन्टिङबाट पनि तपाईँको हस्तकलामा छिटो छिरिँदो रहेछ नि त। लेख्नेमा चाहिँ अलिक कमै छ, कम्प्युटर लेखायो, चित्रहरू त काम हुन्छ, चित्रको त अब त्यो कम्प्युटर लेखाए पनि त्यो केही हुनेवाला छैन चित्र बनाउनुमा चाहिँ।
झापामा करिब 10,000 मानिस हस्तकलाको माध्यमबाट गरी खाइरहेको जान्ने सुन्नेहरू बताउँछन्। बजारमा सुन चाँदीको कारोबार बढेको बेला नारायण पोर्तेल जस्ता कम करीलाई फाइदै पुग्छ।
यो सुन चाँदी बनाएको
यो अहिले बनाउँदै गर्नुभएको गोलो चिज चाहिँ के को हो यो
चाँदीको चुरा हो
कति पुरानो सुन चाँदी पसल हो तपाईँको
यो 1829 सालदेखिको पो हो
के बन्छ तपाईँको यो सुन चाँदी पसलमा
यहाँ कण्ठ नौगेडी चुरा तिलरी यस्तै यस्तै बन्छ अर्डर अनुसारको बन्छ
कति जतिको बनाएर बेच्नुहुन्छ महिनामा
हामी बेच्छौँ न त्यसरी बनाउने मात्रै हो हामीसँग पुँजी पनि छैन बेच्ने
तपाईँहरू बनाएर कसलाई दिनुहुन्छ बेच्नु
गाउँघरबाट अर्डर आउँछ नि धेरै चिनेको मान्छे छ बनाइदेऊ भन्नुहुन्छ अनि बनाएर पठायो पैसा लियो अनि यहाँ साहुहरूको बनाइदिन्छौँ उहाँहरूले जेला दिनुहुन्छ
तपाईँहरू चाहिँ काम गर्ने कालीगढ
कालीगढ हो यहाँ यसो कारखाना खोलेर यसो काम गर्नु दम्मक
हस्तकला उद्यम नेपाली समाजको परम्परागत र मौलिक पहिचान पनि हो यो प्रायः त सिप हस्तान्तरित हुँदै ताजा पुस्तासम्म आइपुगेको हो यो उद्यमलाई व्यवस्थित गर्न सकिए स्वतः रोजगारीको ठूलो सम्भावना बन्न सक्ने देखिन्छ
रोजगारी पाइएन भन्नुभन्दा कसरी कामकाजी हुन सकिन्छ भन्ने उपायको खोजी गर्ने हो भने हाम्रा अघिल्तिर अनेकौं बाटा देखिन्छन् देख्दा सानो देखिने तर आर्थिक उपार्जनको गतिलो मेलो बसालेका कामकाजी मान्छेहरूलाई कहिल्यै संकट पर्दैन झापा शान्तिनगरका महिलाहरूको मुढा बुन्ने सिप र काम एउटा यस्तै उदाहरण हो
भूरा केटाकेटी स्कूल पठाएपछि घरधन्दा सकेर अधिकांश महिला दिनभरि फुर्सदिलो समय बिताउँछन् तर झापा शान्तिनगरकी विष्णु मगरलाई भने भ्याइ नभ्याइ छ
सुरुमा तान हाल्दा यो बाँसको सिन्का ठडाउनु पर्यो अनि त्यहाँदेखि बाँध्नुपर्छ बाँधेपछि डोरी लायो डोरी लाएपछि अनि थालो बुन्नलाई
कति भयो तपाईँले यो सुरु गर्नुभएको यो काम
थालेको भर्खरै हो हामीले ट्रेनिङ दिएको चाहिँ मङ्सिरमा हो तर अब यसरी बुन्न थालेको चाहिँ भर्खर भर्खरै हो
झापाको शान्तिनगर गाउँ विकास समितिका धेरै घर घुरेनमा मुढा बुनकर महिला भेटिन्छन् घरमै बसेर परिवारको हेरचाह भ्याउँदै पनि उनीहरूले मुढा बनाएर घर खर्चको गर्जो मजाले टारिरहेका छन् शान्तिनगर एकी रेणु कटेल
राम्रोसँगले बुन्नु भने त बुनिन्छ दुई तिनवटा अहिले पनि बुनिन्छ एउटा होइन यस्तो उठाउनु मात्रै थुप्रै उठाइन्छ होइन घरको काम भ्याएर चाहिँ अनि एउटा पनि सकेर उठाउनु भन्ने गरिन्छ
महिलाले घरमा बसेर गर्ने तमाम घरेलु श्रमलाई राज्यले गृहस्थ उत्पादनमा सूचीकृत गरेको दुई वर्ष मात्र बित्दैछ अर्थात सोझै पैसाको कारोबार नगरिने घरेलु श्रमको पनि रकममा मूल्याङ्कन गरी राज्यले राष्ट्रिय आमदानीमा गन्ती गरेको छ शान्तिनगरका महिलाले त आफै खुद पैसा आउने काम घरमै बसेर गरेका छन् घरै बसी बसी दिनको कम्तीमा 150 कमाई बनाएका मुढा बिक्दैनन् भन्ने चिन्ता छैन धमाधम मुढाको बिट मार्न व्यस्त शान्तिनगर एकी सीता मिश्र
दुई तिन घण्टामा चाहिँ सकिन्छ
बाँस अनि यो धागो कहाँबाट ल्याउनुहुन्छ कुन बजारबाट
दुलारीबाट धागो बाँस भनेको गोपाल डाँडाबाट तर हामीले यसपालि चाहिँ घरमै बनाएको पहिले हामीले सिक्दा चाहिँ गोपाल डाँडाबाट ल्यायौँ
एउटा मुढा बनाइसक्दा नि बनिसक्दा कति जति खर्च भएको हुन्छ तपाईँहरूको
हाम्रो 83 रुपियाँ हुन्छ
तपाईँले ठ्याक्कै अङ्क नै हिसाब गर्नु भएको छ कि
व्यवसायिक योजना तयार गर्दाखेरि चाहिँ हामीले कति खर्च लाग्दो रहेछ हामीले एउटा मुढा तयार गर्दा भनेर गरेका थियौँ त्यसमा 83 रुपियाँ चाहिँ परेको थियो
अब बेच्नु पर्दा कतिमा बेच्नुहुन्छ बजारमा
बेच्नु पर्दा हामीले 150 रुपियाँसम्म बेचिरहेका छौँ
मुढा बुन्नु एउटा विशेष सिपको कुरा हो बुनेको एउटा मुढा खुद्रा भाउमा 150 का दरले बिक्छ शान्तिनगर क्षेत्रबाट मात्र मासिक 3 लाख हाराहारीको मुढा बजारमा गइरहेको छ मुढा बुन्नका लागि खास किसिमको तालिम चाहिन्छ फेरि रेणु कटेल
मुढा उठाउन चाहिँ अब बाँसको सिन्काहरू चाहिन्छ होइन अनि भेलमेटको डोरी चाहिन्छ अनि सुतली चाहिन्छ प्लास्टिकको उठाउने डोरी चाहिन्छ पहिले यस्तो भुइँमा यसरी गरेर अनि उठाउँदाखेरि छड्की हुन्छ
कति कमाई हुन्छ तपाईँको
कटाईहरू चाहिँ 150-200 हुन्छ होला
झापा शान्तिनगरका महिलाहरूले घर घरमा मुढा बनाएर आर्थिक उपार्जनको मेलो बनाएसँगै श्रम विभाजनको काम पनि भएको छ पल्लो गाउँको नाम गोपाल डाँडा हो त्यहाँ वरपरका धेरै घरका महिलाले भने मुढाका लागि चाहिने बाँसका बाक्ला सिन्का अर्थात कप्टेरा बनाउने कामलाई नै उद्यम बनाएका छन् यो काम र यसबाट भएको कमाईबारे कमला देवी मगरका कुरा सुनौ
सिन्का बनाउँछौँ अब बनाएर बेच्दैछौँ अहिले चाहिँ होइन बाँस हामी फाल्टो ठाउँबाट किनेर ल्याउँछौँ यी गाउँ वरिपरिबाटै ल्याउँदैछौँ अहिले चाहिँ
बाँस काटेर ल्यायो अनि कप्टेरा बनायो
कप्टेरा बनायो अनि त्यसको फेरि सिन्का चिरो अनि खुर्कियो अनि आफ्नो अर्डर अनुसारको हुन्छ नि अब कति अर्डर भन्छन् त्यही अनुसारको अर्डरले बनायो 14 इन्च र 15 इन्चको भिन्दा भिन्दै हुन्छन्
दिनमा कति बनाउनुहुन्छ कति सिन्का बनाउनुहुन्छ
लगभग हामी फुटाइदिने मान्छे हुँदाखेरि 2,000-3,000 बनाउँछौँ हामी
चाहिँ। 1,000 वटा यो बाँसको सिन्काको दाम कति पर्छ?
1,000 सिन्का हामी त यहाँ अहिले 15 बेच्दैछौँ, 150 रुपियाँ पर्छ, 1,000 को 150 पर्छ।
एउटा बाँसको कति हजारसम्म कतिवटा सिन्का बन्न सक्छ?
ठुलो घना बाँस छ भने हामीले 2,000 पनि निकाल्छौँ, 1,500 पनि निकाल्छौँ। सानोबाट छ भने चाहिँ 500-600।
दिनमा कमाइ कति हुन्छ तपाईँको?
म 15-15 दिनमा 2,000-2,000 को निकाल्छु।
बाँसको खर्च कटाएर आफ्नो मेहनतको मूल्य भयो त होइन?
बाँसको चाहिँ हामीहरू कसो गर्छौँ भने अगाडि नै सिन्का बनाएर त्यो बाँस किनेको चाहिँ अगाडि नै पैसा 2,000 लगनी लगाएको छौँ भने त्यो 2,000 उठाइसकेर अनि त्यहाँबाट आएको नाफा चाहिँ हामी खर्च गर्छौँ।
तपाईँको परिवारको खान पानको मेलो पेसा यही हो अहिले?
17-18 वर्ष भयो यो पेसा गरेको। हामीले पहिला बाँस व्यापार गर्थ्यौँ, बाँस व्यापारबाट छोडेर अनि यो मुढा बुन्न थाल्यौँ, मुढा बुन्न पनि छोडेर अनि सिन्कातिर लागेको। हामी
श्रम विभाजन पनि त भयो नि, तपाईँले सिन्का बनाउनुहुन्छ, अर्को कसैले मुढा बनाउँछ।
पहिला बाँस व्यापार गर्नुहुन्थ्यो, अहिले चाहिँ श्रीमान उहाँ कुमारी ब्याङ्कमा जागिर खाँदै हुनुहुन्छ, अनि उहाँले पनि बेला मौकामा हामीलाई सहयोग गर्नुहुन्छ बाँस ल्याउनु ओर्नु।
तपाईँले सिन्का बनाउनुहुन्छ अनि सिन्का बनेको सिन्का चाहिँ मुढा बनाउने अर्कै मान्छेले लैजान्छन्?
काली झोडाको मान्छेले लान्छन्, हाम्रो चाहिँ ठेका छ। 15-15 दिनमा हामीहरू 12,000-13,000 कोही बेला 14,000 कोही बेला 15,000 दिन्छौँ, 15-15 दिनमा दिन्छौँ।
घरै बसी बसी मुढा बनाएर आर्थिक उपार्जन गरिरहेका झापा शान्तिनगरका महिलाको काम तारिफ योग्य छ। घरै बसी बसी गर्न सकिने यस्ता आय आर्जनका अन्य उपाय पनि त हुन सक्छन्। झापामा हस्तकला उद्योगको अवस्था, लगानी र प्रतिफलबारे हस्तकला संघ झापाकी अध्यक्ष निर्माया पुलामीका कुरा सुनौ।
हस्तकलामा लगानी गर्ने त धेरै नै छ अहिले। अहिले व्यक्तिगत अब 2-4 तान राखेर गर्ने दिदी बहिनीहरू, घरमा अब बालबच्चा हेरेर खाना साना बनाएर फुर्सदको टाइममा गर्ने महिलाहरू, त्यस्तै अब कलेजबाट आएर पार्ट टाइम काम गर्नेहरू पनि छ। हस्तकलामा अब यो सुन चाँदी भयो, फर्निचर भयो, हाम्रो यो झापा हस्तकला संघमा चाहिँ सबैलाई हामीले समेटेको छौँ अहिले। हस्तकला जे हातले बनाउने आइटम जुनैमा पनि श्रमिकको एकदमै अभाव छ अहिले।
ती मध्ये पनि चल्तीका क्षेत्रहरू चाहिँ के हुन् त?
चल्ती भएको क्षेत्र त सुन चाँदी पनि पर्यो, अब घरहरू धेरै बन्छ, ग्रिल पनि त्यो हस्तकलामै पर्छ होला सायद। त्यस्तै अब यो टोपी अत्याधिक चल्ने भनेको चाहिँ नेपाली टोपी नै, यसको माग कहिले पूरा गर्न सकिँदैन होइन। ढाका आइटमहरूमा चाहिँ अब साडीहरू, अब अहिले विदेशतिर पनि नेपालमा बनाएको भनेर उहाँ पार्टीतिर धेरै नै नेपालको सामान दिदीबहिनीले बनाएको भनेर उहाँहरूले उत्साहित भएर यहाँबाट धेरै लगेर जो कार्यक्रममा लाउने गर्नुभएको छ।
अरू पनि हस्तकला सम्बन्धी उद्योगहरू छन् कि यहाँ?
माटाको भाँडाहरू बनाउने भयो होइन, यस्तो बुटिक भयो, त्यो पनि हस्तकलामै पर्छ। अनि त्यस पछाडि आएर फर्निचर भयो, फर्निचरको लागि पनि अब दक्ष कालीगढ पाउँदैन। बाँसको जराहरू छ, अब जस्तै डोको नाम्लो भयो होइन, गुडियाहरू भयो, बाँसको जरा धेरै कष्ट छ, कष्टै छ बनाउनुलाई, तर त्यो पनि विदेशी नेपालीले मात्रै नभएर विदेशीले पनि धेरै नै रुचाउँछ।
लगानीको अवस्था के छ यहाँका हस्तकला उद्योगहरूमा?
सानो पुँजी हुने मान्छेले अलिक लगानी गर्न सक्दैन, ब्याङ्कहरूबाट लोन लिनु पर्यो, लोन लिँदाखेरि अब अलिक बढी ब्याज दर अलिक बढी छ, र यो एकदम पिछडिएको महिला र निम्न वर्गको महिलाहरूलाई चाहिँ ब्याजमा चाहिँ अलिक सरकारको ध्यान आकर्षण भइदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। अवस्था हेरेर हुन्छ होइन, 10 लाख गर्दा पनि भयो, 5 लाख गर्दा पनि भयो। झापा जिल्लाभरिमा त अरबमा नै बढी होला, पहिलाको भन्दा धेरै। अब यहाँ दमकमा मात्रै बसेर हेर्दाखेरि ए सानो जस्तो लाग्छ। विभिन्न कार्यक्रम हुन्छ त्यतिखेर हामी जान्छौँ, यति खुसी लाग्छ, यति सन्तुष्टि छन् मान्छे। कतिचोटि बाहिर गएर आएर पनि होइन, त्यो हातले बनाएको सामानहरू हेर्ने हो भने म आफै दङ्ग पर्छु, हातैले बनाएको हो र भन्ने जस्तो पनि लाग्छ। मूर्तिहरू हेरे त्यस्तै छ होइन, अरू सामानहरू हेरे त्यस्तै छ, सजावट हेरेर त्यस्तै उत्साहित भएर लाग्नु भएको छ, खुसी लाग्छ मलाई त्यो देखेर।
त्यसो भए रोजगारीको यो गतिलो मेलो बन्न सक्छ तपाईँको बुझाइमा?
यो के अरे विदेशिनु नै पर्ने चाहिँ मलाई त्यस्तो लाग्दैन। नेपालमै बसेर पनि घरको काम भ्याएर 7-8 हजार कमाउनु भनेको कम्ती रकम होइन होइन। बाहिर गएर बालबच्चा छोडेर बिजोग पारेर गर्नु र घरमा बसेर 6-7 हजार कमाउनु, म चाहिँ यसमा नै सन्तुष्टि छु।
यहाँको हस्तकला उद्योगको जुन उत्पादन हुन्छ नि, त्यसको बजार चाहिँ कहाँ कहाँ हो त?
हामीलाई बेच्नलाई त्यस्तो समस्या छैन, नेपालभरि नै हाम्रो सामान पुग्छ। त्यति मात्रै नभएर देश विदेश पनि अब चाहिँ जान थालेको छ, र विदेशबाट हामीलाई धेरै माग भयो भने अब अहिले श्रमिकको कमीले गर्दाखेरि हामीले अर्डर आयो भने पनि पुर्याउन सक्दैनौँ, त्यस्तो अवस्था छ अहिले।
मानिसहरू कति संख्यामा रोजगार होलान् हस्तकला उद्योगमा? फर्निचरमा झापामा
फर्निचरमा 3,000 बढी नै होला 2,000 होला सुन चाँदीमा ढाकामा त त्यो मलाई लाग्छ 5,000-6,000 बढी नै होला जस्तो लाग्छ प्रत्येक घर तान नभएको घर छैन अलिकति माथि गएर हेर्ने हो भने रहरै लाग्छ कि त्यो देखेर के गरौँ भनेर त्यसरी पनि हो झापामा बढी मात्रामा चाहिँ यो तानहरू घरै पछि अर्कोले गरेको देखेछ यसरी बसेर त्यतिकै टाइम बर्बाद गर्नुभन्दा त केही गरौँ न भन्ने सोच भएकोले गर्दाखेरि महिलाहरू धेरै जागरुक हुनुहुन्छ अहिले झापा
त्यसो भए लगभग 10,000 भन्दा बढी मानिसको गरिखाने मेलो चाहिँ हस्तकला उद्योग छ झापामा
छ अब अझै यो पिछडिएको महिला गरिब महिलाहरू जसले अब बिहान बेलुकाको छाक टार्न गाह्रो भइरहेछ तिनीहरूलाई चाहिँ अब जस्तो रोजगारकै कुरा आइरहेछ रोजगार नपाएर विदेशी रहेछ होइन तिनीहरूलाई चाहिँ ल्याएर एउटा तालिम राम्रोसँगले दिने र तालिमभरि चाहिँ उसलाई घरमा बिहान बेलुका खाने समस्या चाहिँ टार्न सरकारले त्यति चाहिँ गरिदिनु भयो भने महिलाहरूले बाहिर गएर विदेशिएर त्यसरी बस्नु पर्दैन नेपालमै हुन्छ
हस्तकला उद्योग संघ झापाको तपाईँ अध्यक्ष समेत हुनुहुन्छ संघले चाहिँ हस्तकला उद्योगको हस्तकला उद्यमको विकासको लागि के गर्दैछ त
हाम्रो चाहिँ यो यो शाखा भयो महासङ्घ काठमाडौँ भयो होइन योजनाहरू छ अब अहिले पनि पहिला हामीले ढाकाको लागि धेरै नै तालिमहरू ल्यायौँ यहाँ मात्रै नभएर पहाडतिर पनि चलायौँ दमकमा पनि धेरै जस्तै अब नगरपालिकासँग मिलेर पनि हामीले तालिम चलायौँ त्यस्तै घरेलुसँग मिलेर इलम प्रशिक्षणसँग मिलेर पनि गऱ्यौँ तालिमहरू धेरै चलायौँ अब अहिले चाहिँ अलिक नयाँ अलिक छुट्टै खालको कुन चाहिँ तालिम ल्याउँदा उपयुक्त हुन्छ सबैको राय सुझाव अनुसार हामीले फेरि अर्को तालिम ल्याउने विचार सोच राखेको छौँ
आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको हस्तकलाको विस्तारका लागि विभिन्न योजनाहरू बनिरहेका बताउँदै हुनुहुन्थ्यो हस्तकला संघ झापाकी अध्यक्ष निरमाया पुलामी जीवनलाई समृद्ध र स्थापित बनाउन झापाका स्थानीय मात्रै होइन यिनै क्षेत्रबाट विभिन्न देश पुनर्वास भएका भूटानीहरू पनि संघर्ष गरिरहेका छन् पुनर्वास भएका भूटानीहरूको संघर्ष र अवस्था बुझ्ने क्रममा खुदुनाबारी शरणार्थी शिविरबाट सन् 2009 अमेरिकाको एरिजोना पुनर्वास भएका तीर्थ सापकोटासँग गरिएको टेलिफोन कुराकानी सुनौ
आएपछिको सुरुको समय चाहिँ कस्तो भयो भने यहाँ अब आफन्त मेरो दाजु नै आइपुगेको थियो फ्यामिली बेलडाङीबाट आइपुगेको थियो त्यस पछाडि हामीले 8 महिनासम्म चाहिँ संस्थाले हेर्नु ओर्नु गर्यो त्यो घरबाट सबै सबै तिर्दियो त्यस पछाडि म पनि काममा लागेँ अनि नानीहरूलाई त छिटै स्कुल लगाइदिइहाल्यो तिनजना नानीहरू हो र स्कुल लगाइदिइहाल्यौँ अनि बाबा आमा एकजना भाइ डिसेबल छ उसको भत्ता दिइरहेको छ बाबा आमाको पनि भत्ता दिइरहेको छ अहिले चाहिँ एकदम राम्रै छ जति दुःख पाउनहरूले नेपालमै पाइयो यहाँ आएर अहिले हामीलाई त्यस्तो दुःख केही पनि छैन काम त अब हामीले जहीँ भए पनि काम गरेरै खानुपर्ने हो
अमेरिका गएको सुरुको समयमा तपाईँले कस्तो खालको काम गर्नुभयो
काम मैले अहिले पहिला यहाँ आएर गरेको काम अहिलेसम्म छोडेको छुइनँ मेरो कामै त्यही छ अहिलेसम्म त्यही गरिरहेको छु त्यो मार्केटमा ग्रोसरीमा सामान स्टकिङ गर्नुपर्छ त्यो स्टकिङमा गरिरहेको छु त्यही छ मेरो काम
त्यो कामबाट तपाईँको कमाई अथवा तपाईँको घर परिवार चलाउनलाई भर्थेक अथवा के कस्तो छ त्यो कामको अवस्था चाहिँ बताइदिनुहोस् न
अहिले त्यो कामको अवस्था अहिले मैले अहिले 770 दिएको छ रेट चाहिँ र मलाई हप्ता हप्तामा विकलीमा मलाई पेमेन्ट गर्छ त्यो पेमेन्टले महिना दिनसम्म राखेर त्यो खानुओर्नु फुडिसन सरकारले दिइरहेको छ अहिले एउटा कार्ड बनाइदिएको छ खानुको लागि त्यो किनेर खानु पर्दैन कार्ड दिएको छ त्यो भइरहेछ अनि यसो नानीहरूलाई लुगा फाटो जुत्ता चप्पल किन्नुको लागि चाहिँ र घर भाडा तिर्नको लागि दुःख छैन र अलिअलि यसो उब्रिएको पनि उब्रिन्छ ब्याङ्क डिपोजिट छ त्यसमा अलिअलि
हामीले यहाँ सुने अनुसार चाहिँ पुनर्वास भएर गएका मान्छेहरूको काममा सुरु भएपछि उनीहरूको फुड स्ट्याम्प अथवा राशन दिने जुन प्रक्रिया हुन्छ त्यो रोकिन्छ भन्ने सुनिएको थियो तपाईँले अझै पनि राशन कार्ड पाइरहेको छु भन्नुभयो के हो यो
त्यो के छ भने अब जस्तै त्यो तपाईँलाई नभन्नु त्यो छ 40 घन्टा जसको पुग्छ त्यो 40 घन्टा पुगेर त्यो उनीहरूको कमाइ लिमिट हुँदो रहेछ 2,200-2,100 उँभो कमाउनेलाई त्यो फुड स्ट्याम्प काटिदिन्छ त्यो ठिकै हो तर त्यो हस्पिटल यो को हस्पिटल इन्सुरेन्स कार्ड भन्छ त्यो चाहिँ दिन्छ मान्छेको घरमा कमाइ हेरेर अब मेरो चाहिँ त्यस्तो धेरै कमाइ छैन र पनि मलाई चाहिँ दिइरहेको छ त्यो कार्ड दिइरहेको छ खाने सहुलियत दिइरहेको छ
त्यहाँ पुनर्वास हुने चाहने शरणार्थीहरूलाई कस्तो खालको सिप ज्ञान भयो भने सजिलो हुँदो रहेछ जस्तो लाग्यो तपाईँलाई
त्यो चाहिँ अब यहाँ के छ भने बेसी जस्तो यहाँ इङ्ग्लिस चल्छ त्यो इङ्ग्लिस चाहिँ मान्छेले अहिले इङ्ग्लिस यहाँ सिकाउँदैछ पनि टिचर दिइरहेको छ आफ्नो आफ्नो एरियाभित्र राखेको भित्र जाँदा शरणार्थीहरू ल्याएर राखेको छ त्यहाँ चाहिँ इङ्ग्लिस सिकाइरहेको छ त्यो इङ्ग्लिस चाहिँ सिकिदियो स्कुल गएर राम्रो इङ्ग्लिस सिकिदिएर इङ्ग्लिस बोल्न सक्ने मान्छे भयो भने सरकारलाई यहाँ त्यो चाहिँ राम्रो हुँदो रहेछ र कोही 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 मान्छेले त अब त्यो त्यहाँबाट कतिजनाले त सिकेर नि आएछ त्यो ब्युटी पार्लरमा काम गर्ने त्यहाँ सिकेर आएको मान्छेले यहाँ त्यही काम पनि गरिरहेछ
भनेको नेपालमा हुँदाखेरि सिक्नु पर्नेमा एउटा ब्युटी पार्लर भन्नुभयो एउटा भाषा अङ्ग्रेजी भाषा राम्रो बनाउनु पर्यो अरू पनि त्यस्ता केही छन् कि जुन त्यहाँ साह्रै खड्किरहेको अवस्था यहाँबाट सिकेर जानुपर्ने
अब त्यहाँ खासै सिकेर आउनुपर्ने त त्यस्तो ब्युटी पार्लरहरू त्यस्तो अरू केही छ त्यहाँ योजना त्यस्तो छ सरकारले सिकाउने केही छ भने त्यस्तो सिकेर आउँदा त्यो अझ बेटर हुन्छ राम्रो हुन्छ इङ्ग्लिस सिक्नेले इङ्ग्लिस जान्नेले चाहिँ इङ्ग्लिस सिकेर आयो भने अझै राम्रो हो त्यो र यहाँ आएर नि पढ्नुपर्छ नजान्नेले पढ्नुपर्छ म पनि 8 महिना इङ्ग्लिस पढेर मात्रै म पनि काममा लागेको हुँ
त्यहाँ पुनर्वास भएका भुटानी शरणार्थीहरू जो एरिजोनामा अरू शरणार्थीहरू छन् फिनिक्समा तपाईँ बसेको ठाउँमा उनीहरूको अवस्था चाहिँ कस्तो छ
अब उनीहरूको बेसी जस्तो मान्छे के छ भने अब अलिक त्यही त पढ्ने मान्छेले चाहिँ अलिक जस्तो जस्तो एयरपोर्टतिर त्यो एयरपोर्टमा काममा लागिरहेछन् पहिले 2008 आउने मान्छेहरू त्यहाँ काममा लागिरहेछन् अहिलेसम्म ती गरिरहेछन् हस्पिटलमा गरिरहेछन् मान्छेले कतिजना मान्छेले हाम्रै मान्छेलाई इन्टरप्रेटर इङ्ग्लिस नजान्ने मान्छेलाई हस्पिटलमा त्यहाँ पढ्ने मान्छेले त्यहाँ इन्टरप्रेटर गरिदिन सजिलो भइरहेछ मान्छेलाई धेरै फेसिलिटी राम्रै भइरहेछ किनभने हस्पिटलमा हाम्रै नेपाली बसेर त्यहाँ इन्टरप्रेटर गरिदिँदैछ
यो थियो खुदुनाबारी शरणार्थी शिविर सेक्टर A1 छाप्रा नम्बर 58 2009 जुलाईमा अमेरिकाको एरिजोना पुनर्वास भएका तीर्थ सापुटासँग गरिएको टेलिफोन कुराकानी
तपाईँ सुन्दै हुनुहुन्छ बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क झापामा एफएम मेचीचुन्स 96.8 मेचीनगर कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 MHzबाट एकसाथ प्रसारण हुन्छ कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ
झापा र मोरङका भूटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ तपाईँका इमेल पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा पोस्ट बक्स नम्बर 6469 काठमाडौँ र हाम्रो इमेल ठेगाना हो info@unn.com.np
मोबाइलबाट एसएमएस गर्न SY टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी इमेल र एसएमएसमा पर्खिरहनेछौ आउँदो शुक्रबार बेलुकी 6:30 फेरि भेटौँला आजको समृद्धिको यात्राबाट गोपाल गोरागाई भीमसेन राजबहाक शारदा देवकोटा गोपाल गर्तौला किरण लामा र म श्रीधर पौडेल विदा माग्छौ नमस्कार।